आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
छैन म, यीशु छन् अन्तिम सासम
प्रिय श्रोता मित्र, यहाँ सबैलाई आजको बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। म आशा गर्दछु कि तपाईँ आरामै हुनुहुन्छ। हामी आजको बाइबल कार्यक्रम गलाती पाँच अध्याय बाइसदेखि छब्बीसबाट गर्नेछौ। श्रोता, अघिल्लो दिनमा हामीले हेर्यौं गलाती पाँच अध्याय सोह्रदेखि एक्काइस पदमा कि पावलले गलातीका विश्वासीहरूलाई आज्ञा दिन्छन् आत्माको भरमा हिँड्न, र यदि तिनीहरू आत्माको भरमा हिँडे भने तिनीहरूले शरीरको लालसा कुनै किसिमले पूरा गर्नुपर्ने छैन। अनि पाउलले शरीर र आत्माको बीचमा हुने संघर्षको बारेमा पनि बताए कि कसरी तिनीहरू एक आपसमा संघर्ष गर्दछन्, लड़ाई गर्दछन्, ताकि तिनीहरूले इच्छा गरेको कुरा गर्न नपरोस्। अनि त्यसपछि उनले शरीरका कामहरूको बारेमा पनि बताए, गलाती पाँच अध्याय उन्नाइसदेखि एक्काइस पदमा। अनि यसको परिणाम के हो भन्दा एक्काइसको अन्तिम खण्डमा, ज जसले यस्ता कामहरू गर्छन् परमेश्वरको राज्यको हकवाला हुने छैनन्। यो अति नै डरलाग्दो शब्द हो। अनि अब उसले आत्माका फलहरू के हुन् त्यसको बारेमा पनि बताउँछन्। र आज हामी गलाती पाँच अध्याय बाइसदेखि छब्बीस पदबाट हेर्नेछौ। यसमा मैले भनिहाले कि विशेष गरी आत्मिकी फलहरूको बारेमा हामी हेर्नेछौ। बाइस र तेइस पदमा पाउल भन्छन्, तर पवित्र आत्माको फल चाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाई, विश्वस्तता, नम्रता, संयम हुन्। यस्ता कुराको विरूद्धमा कुनै व्यवस्था छैन। प्रभु येशु ख्रीष्टले आत्माका फलहरूको विषयमा युहाना पन्ध्र अध्यायमा बताउनु भएको छ कि उहाँ बिना हामी केही पनि गर्न सक्दैनौ। अनि फल नै त्यो कुरा हो जुन उहाँ हाम्रो जीवनबाट चाहनुहुन्छ। उहाँले बिउ छर्नेको दृष्टान्तमा तीस गुणा, साठी गुणा र सय गुणा फल फलाएको कुरा बताउनुभयो। त्यो हामी मत्ती तेह्र अध्यायमा देख्छौ। मित्र, उहाँ हामीले अति नै फल फलाएको चाहनुहुन्छ। अहिले फलहरू हाम्रो जीवनमा प्रभु येशूले परमेश्वरको आत्माको प्रयोग गर्नुभएर उत्पन्न र उत्पादन गर्नुहुन्छ, न कि हाम्रो आफ्नै शक्ति र सामर्थ्यद्वारा ती फलहरू उत्पादन गर्न सक्छौ। उहाँ आफ्नो जीवनमा हामीद्वारा जिउन चाहनुहुन्छ। यही नै कारण हो कि म जहिले भनिरहेछु तपाईंलाई कहिले मसीह जीवन जिउनु भएको छैन, बरु उहाँलाई तपाईंद्वारा जिउन दिन तपाईंलाई भनिएको छ। कुनै पनि विश्वासीले मसीह जीवन वा विश्वासी जीवन स्वयं आफैले जिउन सक्दैन। पुरानो स्वभावले आत्माको फल फलाउँदैन। पाउले यो रोमी सात अध्यायको अठार पदमा स्पष्ट गर्छ कि नयाँ स्वभावसँग आत्माको फल फलाउने कुनै पनि सामर्थ्य शक्ति छैन। पाउले भने, किनभने इच्छा गर्ने चाहिँ मसित हाजिरै छ, तर असल काम गर्ने भने छैन। त्यो नै हामी धेरैसँग समस्या छ, होइन र? तर कसरी परमेश्वरको आत्मालाई हाम्रो जीवनमा ती फलहरू फलाउन दिनेछौ? यो आत्मिकी फल फलाउने विषय एक रोचक विषय हो। जब म यसको बारेमा बोलिरहेको छु, म आफ्नो बगैँचाको उदाहरण दिन चाहन्छु। मेरो सानो बगैँचा छ। यो तपाईँले सोचे जस्तो ठूलो बगैँचा होइन। 72 फिट चौडाई र 123 फिट लम्बाई भएको बगैँचा। मेरो घर ठिक यसको बीच भागमा छ। बाहिरी केही फलका रूखहरू छन् जसले आफ्नो ऋतुमा फल फलाउँछन्। वर्षभरिमा कुनै न कुनै रूखमा फल फलिरहेकै हुन्छ। मैले यी रूखहरूको फल फलाएको अनुभव वा अवलोकन गरेको छु। जहाँसम्म म भन्न सक्छु कि हाँगर सबै सँगै भेला भएर भन्दैन कि आऊ हामी सबै सँगै मिलेर हाम्रो मालिकको कडा मिहिनेत
कड़ा मेहनत गरेर कठोर मेहनत गरेर के गर्न सक्छौ? किनकि उसले फल मन पराउँछ। अह, म फलहरू मन पराउँछु, तर जहाँसम्म म भन्न सक्छु कि ती हाँगाहरू जसले फल फलाउँछन् ती आफै घामको तापको लागि र वर्षाको लागि खुला हुन्छन्। त्यसपछि एक कोपिला देखा पर्छ, त्यसपछि एक सानो हरियो फल बढ्छ र पाक्छ। र अर्को कुरा मैले ध्यान दिए त्यो हो कागतीको अर्थात निम्बुको, जसले कहिले आफ्नो रुख छोड्दैन र तिनीहरू कहिले पनि तल यताउति कुद्दैन। हाम्रो परमेश्वरले भन्नुभयो, जसरी हाँगा बोटमा रहेन भने त्यो आफैले फल फलाउन सक्दैन, त्यसरी तिमीहरू ममा रहेन भने तिमीहरूले पनि सक्दैनौ। योहान 15:41 पदमा हाम्रो समस्या यो हो, योहान 15:4 पदमा हाम्रो समस्या यो हो कि हामीले आफैलाई परमेश्वर कहाँ जिउँदो बलिदानको रूपमा समर्पण गर्छौ, अनि जब वेदी तातो हुन्छ तब अर्को ठाउँमा उफ्रन्छौ। यदि फलफूल फलाउने हो भने हामी ख्रिष्टमा रहनुपर्छ र पवित्र आत्माले हाम्रो जीवनमा आत्माका फलहरू फलाउनुहुन्छ। पाउल फल फलाउने सिद्धान्तलाई बताइरहेका छन् ताकि हामी यो बुझ्न सकौं पवित्र आत्मा फल उत्पन्न गराउन चाहनुहुन्छ। यसलाई नै मसीह आत्मिकी फलहरू भनिन्छ। आत्माका फलहरू चाहिँ प्रेम, आनन्द, शान्ति इत्यादि हो। ध्यान दिनुहोस् कि यो एक वचन हो, एक वचन हो या होइन। तपाईँ उल्लेख गरेका व्याकरणको बारेमा बहस गर्न सक्नुहुन्छ, तर ग्रीकमा यो एक वचनमा हुन्छ। यसले यो दर्शाउँछ कि प्रेम फल हो र यसबाट अरू फलहरू पैदा हुन्छ। प्रेम प्राथमिक हो। पौल भन्छन् कि यदि हामीमा प्रेम छैन भने त हामी खोक्रो र हल्ला गर्ने घण्टा मात्र हुन्छौ। पहिलो कोरन्थी 13:1 पद। अनि यो अध्याय प्रेमको विषयमा अति नै सुन्दर अध्याय हो, अथवा वरदानको विषयको पद हो। र वरदानहरू आत्माका फलहरू बाहेक व्यवहार गर्नुहुन्न। अनि यो जुन प्रेम हो सबैभन्दा महत्वपूर्ण हो। पाउल पहिलो कोरन्थी 13 अध्यायमा प्रेमको बारेमा निरन्तर आफ्नो भनाइलाई जारी राख्छन् कि तिम्रो शरीर जसलाई दियौ र अरूलाई दियौ तर तिमीसँग प्रेम छैन भने तिमी केही पनि होइनौ। पाउल के भनिरहेका छन्? हामीले यसको महत्वलाई जान्नुपर्छ। पहिलो कोरन्थी 13 अध्यायमा अर्को कुरा पाउल भनिरहेका छन् कि प्रेमले आफै सेकी गर्दैन, प्रेम सधैँ अर्काको निम्ति केही गरिरहेको हुन्छ। कुनै वरदान मण्डलीमा सधैँ अभ्यास गरिनुपर्छ। यो सबै विश्वासीहरूलाई आत्माको प्रदर्शन हो। सबै विश्वासीहरूसँग वरदान छ, कुनै न कुनै वरदान छ, र यो विश्वासीहरूको लाभको लागि अथवा फाइदाको लागि अभ्यास गरिनुपर्छ, न कि आफ्नै फाइदाको निम्ति। मेरो आँखा शरीरको अरू बाँकीहरूको लागि क्रियाशील हुन्छ। तिनीहरूले मेरो शरीरलाई ठिक दिशामा नेतृत्व गर्छन्। तिनीहरू अति नै महत्वपूर्ण छन्। मेरो आँखाले कहिले पनि शरीरदेखि बाहिर गएर यो भनेन, हामी चारैतिर हेर्न मन पराउँछौ तर तिम्रो खुट्टा थाकेकोले गर्दा केही समयको लागि छोड्न गइरहेका छौ। यो भनाइ कल्पनासम्म पनि म कहिले गर्न सक्दिन। अह, तिनीहरूले त्यस्तो कहिले गर्दैन। हामीले जान्नुपर्छ कि हामीले ती आत्माका फलहरूभन्दा अरू कुनै वरदानको अभ्यास गर्नुहुँदैन। त्यो फल चाहिँ प्रेम हो। यस प्रकारको फलको बारेमा प्रभु येशू योहान 15 अध्यायमा बताइरहनु भएको थियो। त्यहाँ उल्लेखित फल पवित्र आत्माको फल हुन्। अनि त्यसपछि 22-23 पदमा भनिएको छ, गलाती 5:22-23 पदमा, तर पवित्र आत्माको फल चाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम हुन्। यस्ता कुराहरूको विरूद्धमा कुनै व्यवस्था छैन। मित्र, कुनै त्यस्तो व्यवस्था छैन जुनले तिनीहरूलाई प्रस्तुत गर्न सक्दैन। यी मध्ये कुनै पनि एकलाई तपाईँले आफैले उत्पादन गर्न वा फलाउन सक्नुहुन्न। उदाहरणको निम्ति, के तपाईँले कहिले नम्र बन्न प्रयास गर्नुभयो? यदि तपाईँले नम्र बन्ने प्रयास अथवा कोशिश गर्नुभयो र यसलाई पूरा गर्नुभयो भने तपाईँ घमण्ड गर्नुहुनेछ कि तपाईँ नम्र बन्नुभयो। त्यसपछि तपाईँले आफ्नो नम्रता र नम्रता गुमाउनुहुनेछ। यहाँ तपाईँ यदि विश्वासी हुनुहुन्छ भने प्रेम तपाईँको हृदय र जीवनमा हुनुपर्छ। तर मित्र, यदि तपाईँको जीवनमा कामुकताका पापहरू छन् भने वास्तविक प्रेम के हो जान्नुहुने छैन। त्यहाँ आज धेरै मानिसहरू छन् जो यौनको सम्बन्धमा धेरै जान्दछन् तर प्रेमको बारेमा केही पनि जान्दैनन्। प्रेम आत्मिकी फल हो र यो फल परमेश्वरले श्रीमानलाई दिनुहुन्छ, श्रीमतीको निम्ति र श्रीमतीलाई दिनुहुन्छ। श्रीमानको निम्ति। मलाई लाग्दैन कि कसैले प्रेम गर्न सक्छन् जस्तो दुई विश्वासीहरूले आपसमा प्रेम गर्न। अहो, कसरी तिनीहरू एक अर्कामा प्रेम गर्न सक्छन्? आनन्द त्यो फल हो जुन परमेश्वर हाम्रो जीवनमा भएको चाहनुहुन्छ। उहाँ आउनुभयो ताकि हामी आनन्द पाउन सकौं, ताकि हामी आनन्द हौं। म कामना गर्छु कि हाम्रा मण्डलीहरूमा ज्यादै हाँसो मजाक भयो। संसारले मद्यपानको समयलाई खुशीको समय भन्छन्। मानिसहरू जब त्यसभित्र जान्छन् त्यति खुशी देखिँदैनन्, अनि निश्चय तिनीहरू बाहिर पार्टीबाट वा डिस्कोबाट वा दोहोरी साँझबाट निस्कन्छन्, खुशी हुँदैनन्। यदि चाहनुहुन्छ भने त्यहाँ धेरै पियकडहरू, मतवालीहरू र हाँसो मजाकहरू हुन्छन्, तर यो आनन्द होइन। युहान्न भन्छन् कि हाम्रो आनन्द पूरा होस् भने हामी यी कुरा लेख्छौं। पहिलो युहान्न 1:4। के तपाईँले यस्तो जीवन जिइरहनु भएको छ? आशा गर्छु जिइरहनु भएको छ, किनकि तपाईँ विश्वासी हुनुहुन्छ। तेस्रो फल शान्ति हो, परमेश्वरको शान्ति। धर्मले यो तपाईँलाई कहिले दिन सक्दैन, केवल ख्रिस्टले तपाईँलाई शान्ति दिन सक्नुहुन्छ, भित्री शान्ति। विश्वासबाट धर्मी ठरेका भएर हाम्रा प्रभु येशु ख्रिस्टद्वारा हाम्रो परमेश्वरसँग शान्ति भएको छ, मिलाप भएको छ भनेर रोमी 5:1 पावल भन्छन्। त्यहाँ अरू फलहरू छन्। तपाईँ धीरज गरिरहनु भएको छ, मतलब धैर्यता। यो नै एक क्षेत्र हो जहाँ म कसैको मदत चाहन्छु। केवल परमेश्वरको आत्माले नै यो मलाई दिन सक्नुहुन्छ। मैले कोशिश गरे र मैले पत्ता लगाए कि यो गर्न मलाई कठिन छ। मित्र, त्यहाँ नम्रताका फल छन् जसको मतलब दयाशील हो। त्यहाँ भलाइपन छ जसको मतलब दया र दृढ हो। यो सूचीमा विश्वासी चाहिँ विश्वास योग्यता हो। यदि तपाईँ परमेश्वरको बालक हुनुहुन्छ भने तपाईँ विश्वासयोग्य हुनुहुन्छ। यदि तपाईँ विवाहित हुनुहुन्छ भने तपाईँ आफ्नो पति वा पत्नीप्रति इमानदार अर्थात विश्वासयोग्य हुनुहुन्छ। यदि तपाईँ नोकरी गर्नुहुन्छ भने तपाईँ आफ्नो कार्यप्रति, जबप्रति, आफ्नो हाकिमप्रति विश्वासयोग्य बन्न गइरहनु भएको छ र हुनुपर्छ। तपाईँ जहाँ हुनुहुन्छ र जे गर्दै हुनुहुन्छ तपाईँ विश्वासयोग्य बन्नुपर्छ र बन्नुहुनेछ। त्यसपछि अर्को फल आउँछ, नम्रता। त्यसको मतलब कोमलता होइन। ती मानिसहरू वास्तवमा नम्र थिए। तपाईँलाई थाहा छ ती को थिए? मोसा र प्रभु येशु ख्रिस्ट। जब मोसा सिनै पर्वतबाट तल ओर्लिए, मानिसहरूले सुनको बाचा बनाएर त्यसलाई पुजिरहेको देखेर अति नै क्रोधित भए। यो प्रस्थान 32 हामी देख्छौ। उसको यो व्यवहार देख्दा उसलाई नम्र देखिँदैन, तर मित्र उनी नम्र थिए। तर के प्रभु येशु यस पृथ्वीमा हुनुहुँदा मन्दिरमा व्यापार गरिरहेका मानिसहरूलाई त्यहाँबाट भगाउनुभयो? यो दृश्यलाई हेर्दा उहाँलाई नम्र देखिन्छ र? हो मित्र, उहाँ नम्र हुनुहुन्थ्यो। नम्रता कोमलता होइन, यो कुरा याद राखौं। नम्रता कोमलता होइन। नम्रताको मतलब तपाईँले परमेश्वरको इच्छा पूरा गर्नु हो। यसको मतलब तपाईँले आफ्नो इच्छालाई परमेश्वरको इच्छा पूरा गर्नको लागि समर्पण गर्नु हो। अनि अन्त्यमा त्यहाँ संयम छ, जसको अर्थ हामीले आफैलाई नियन्त्रण गर्नु हो। आत्मा संयम, आज विश्वासीहरूलाई यसको धेरै आवश्यकता छ। अनि 24 भनिएको छ, तर तिनीहरू जो ख्रिस्ट येशूका हुन् तिनीहरूले पाप स्वभावलाई त्यसको बासना र लालसासहित क्रुसमा टाँगिदिएका छन्। मित्र, शरीर कहिले क्रुसमा टाँगिएको थियो? यो शरीर विश्वासीहरूले त्यस बेला क्रुसमा टाँगेका हुन्छन् कि जब ख्रिस्ट मर्नुभयो तिनीहरू पनि मरे। तिनीहरू आफैलाई त्यो आधारमा समर्पण गर्छन्। रोमी 6:13 पावल भन्छन्, आफ्ना शरीरका अंगहरू दुष्टताको साधनको रूपमा पाप गर्नलाई समर्पण नगर, तर मृत्युबाट जीवनमा ल्याइएका मानिसहरू जस्तै आफैलाई परमेश्वरका दिइहाल र शरीरका अंगहरूलाई धार्मिकताको साधन जस्तै परमेश्वर कहाँ समर्पण गर। यी अनुच्छेदहरूको विचार यो हो कि जब ख्रिस्टको क्रुसीकरण भयो विश्वासीहरू पनि त्यही समय क्रुसीकरण भए। विश्वासीहरू अहिले जीवित परमेश्वरसँग सम्मिलित भएका छन् र विजय संघर्षद्वारा होइन तर ख्रिष्टका समर्पणद्वारा हो। धर्मशास्त्रीय शब्द हो यो समर्पण, इच्छाको कार्य हो। यो पद सबैको लागि कुञ्जी हो। अनि 25 लेखिएको छ, हामी पवित्र आत्माद्वारा जिउँछौ भने आत्माकै अनुसार हिँड्छौ। मित्र, बाइबल कलेजमा एक प्राध्यापकले मेरो ध्यान धेरै समय पहिले यस पदको शब्द हिँड्नुमा केन्द्रित गर्नुभएको थियो। मेरो जीवनमा यसको सम्बन्ध ठूलो थियो। जस्तो कि तपाईँले यसभन्दा अघि 16 पदलाई याद गर्नुभएको होला, जहाँ हामीले देख्यौं आत्माको भरमा हिँड्नु, जसको ग्रीक शब्द पारा पोरियो। तर यहाँ यस पदमा उल्लेखित हिँड्नु भिन्नै ग्रीक शब्द हो, यो स्टेचुमे, जसको मतलब अगाडि बढ्नु वा नियमित रूपमा कदम बढ़ाउनु हो। 16 पदमा हिँडाइको सिद्धान्त हामीलाई दिइएको थियो। यहाँ पद 25 को मतलब हिँड्न सिक्नु हो, जस्तो कि हामीले हाम्रो शारीरिक हिँडाइ कठिनतामा र गल्ती गर्दै सिक्यौं, यस प्रकारले हाम्रो आत्माद्वारा हिँड्न सिक्नुपर्छ। यो एक सिक्ने प्रक्रिया हो, यो आत्मा अनुसार चल्ने सिक्ने तरिका हो। म धेरै त्यस्ता मानिसहरूको बारेमा जान्दछु जो हरेक आत्मिक जीवन बाइबल सभाहरूमा सम्मेलनहरूमा भाग लिन्छन्। तिनीहरूसँग आफ्नो नोटबुक पूरा कसरी विश्वासी जीवन जिउने भन्ने बारेमा भरिएका छन्, तर अझै पनि तिनीहरूले यो जीवन जिएका छैनन्। त्यसो भए समस्या के हो? तपाईँले आत्माको भरमा हिँड्न सिक्नुपर्छ, जसको मतलब तपाईँ आफैले नै शुरू गर्नुपर्छ। किन अहिले नै शुरू नगर्ने त? भन्नुहोस्, म अब आत्माको भरमा हिँड्न गइरहेको छु। मेरो जीवनमा आत्माका फलहरू उत्पादन हुनको निम्ति म पवित्र आत्मामा आश्रित हुन गइरहेको छु। मसँग तपाईँको निम्ति सन्देश छ। तपाईँ लड्नुहुनेछ, गिर्नुहुनेछ, यसले तपाईँलाई चोट पुग्नेछ। तपाईँ सोध्नुहोला कि कति पटक म लड्नेछु। मित्र, मलाई थाहा छैन, किनकि म अझै लडि नै रहेको छु, ढलि नै रहेको छु, गिरि नै रहेको छु। तर तपाईँ त्यही तरिकामा आत्माको चालमा हिँड्नुहुनेछ, र त्यो नै एक मार्ग हो तपाईँको आफ्नो पाइला चाल्न र परमेश्वरको आत्मामा निर्भर रहन शुरू गर्न आवश्यक छ। आफैलाई प्रभुमा समर्पण गर्नुहोस्। यो इच्छाको कार्य हो। अनि 26 पदमा लेखिएको छ, हामी अहंकारी नहौं, एउटाले अर्कोलाई रिस नउठाउं र एउटाले अर्कोलाई ईर्ष्या नगरौं। मित्र, तपाईँ र म कहिले पनि परमेश्वरको श्रेष्ठ सन्तान बन्ने छैनौं, बन्न सक्दैनौं। उहाँ मात्र श्रेष्ठ हुनुहुन्छ, उहाँ महान र हाम्रो आराधनाको योग्य हुनुहुन्छ। हामी उहाँमा एउटा बालकको जस्तै हिँड्न र भरोसा राख्न सिकौं, त्यो नै परमेश्वर हाम्रो जीवनमा भएको चाहनुहुन्छ। एक अर्काको डा एक अर्कालाई चुनौती दिनु हो। हामी चुनौती दिन होइन, एक अर्कामा ईर्ष्या गर्न होइन, तर एक अर्कामा उच्च स्थानबाट ओर्लेर आत्मामा हिँड्न शुरू गर्नुपर्छ। मित्र, विश्वासी जीवन एकमाथि हावामा उडिरहेको बेलुनको अनुभव जस्तो होइन, तर यो प्रतिदिनको हिँडाइ हो। यो पवित्र आत्माको आश्रयमा आफ्नो कदम बढ़ाएको जस्तो हो। प्रभुले यस सन्देशबाट हामी सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 475 36 679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 475 36 679, 98 475 36 679। त्यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।